بسم اللہ الرحمن الرحیم. السلام علیکم. یہ الصفا آڈیو لائبریری کی آواز ہے. آج ہم آپ کے لیے کتاب جرنل سائنس نویں اور دسویں جماعتوں کے لیے سن ٹیکسٹ بک بورڈ جام شروع ریکارڈ کر رہے ہیں. آئیے کتاب کا پارٹ نمبر 14 صفحہ نمبر 146 سے سنتے ہیں. آج ہم ایٹمی یا نیوکلیر توانائی کے مالک ہے جو کہ یورینیم ایٹم کو شک کر کے حاصل کی جاتی ہے. کسی ملک کی ترقی اور تکمیل کا انحصار توانائی کے استعمال پر ہوتا ہے. ہمیں زراعت، صنعت، نقل و حمل، پیداوار اور بجلی کے کارخانوں کے لیے توانائی کی ضرورت ہوتی ہے. مشق: سوال نمبر 1، مندرجہ ذیل سوالات کے جوابات دیں. نمبر 1، توانائی کی اصطلاح کی وضاحت کریں. نمبر 2، مخفی توانائی کیا ہے؟ نمبر 3، حرکی توانائی سے آپ کیا مراد لیتے ہیں؟ نمبر 4، پاکستان میں سر دست توانائی کے وسائل کیا ہیں؟ نمبر 6، نمبر 5، توانائی کے مروجہ اور غیر مروجہ وسائل کی وضاحت کریں. نمبر 6، توانائی کی تبدیلی کے بارے میں بیان کریں. نمبر 7، ہمیں توانائی کے غیر مروجہ وسائل پر غور کرنے کی ضرورت کیوں ہے؟ نمبر 8، کچھ ایسے طریقے بیان کریں جن سے ہم توانائی کو محفوظ کر سکتے ہیں. نمبر 9، آپ زنجیری تعامل کے بارے میں کیا جانتے ہیں؟ نمبر 10، ایسی 5 مختلف توانائی کی اقسام کے نام لکھیے جنہیں آپ خشک سیل کی کیمیائی توانائی کی تبدیلی سے حاصل کر سکتے ہیں. سوال نمبر 2، دیے گئے جوابات میں سے درست جواب کو منتخب کریں. نمبر 1، توانائی کی تعریف یہ ہے: الف قوت، بے کام، جیم ایندھن، دال کسی جسم کے کام کرنے کی صلاحیت. نمبر 2، ہمیں غذا سے جو توانائی حاصل ہوتی ہے وہ ہے الف مکان کی توانائی، بے مخفی توانائی، جیم حرکی توانائی، دال حرارتی توانائی. نمبر 3، جب ہم ایک گیند ہوا میں اچھالتے ہیں تو وہ ایک خاص بلندی تک پہنچ کر نیچے گرنے لگتی ہے. اس کا سبب ہے الف مخفی توانائی، بے مکان کی توانائی، جیم کیمیائی توانائی، دال حرکی توانائی. نمبر 4، ایندھن میں موجود توانائی کو کہتے ہیں الف مکان کی توانائی، بے برقی توانائی، جیم مخفی توانائی، دال حرکی توانائی. نمبر 5، جب تیزی سے بہتا ہوا پانی ٹربائن کو حرکت دیتا ہے تو پانی کی حرکی توانائی تبدیل ہو جاتی ہے الف مخفی توانائی، بے مکان کی توانائی، جیم برقی توانائی، دال حرارتی توانائی. نمبر 6، شمسی توانائی پہچانی جاتی ہے الف شعاعی توانائی، بے حرارتی توانائی، جیم مکان کی توانائی، دال کیمیائی توانائی. نمبر 7، مندرجہ ذیل میں سے سب سے زیادہ خطرناک آلودگی رساں شے ہے الف گرد کے ذرات، بے کوڑا کرکٹ، جیم کاربن ڈائی آکسائڈ، دال کاربن مونو آکسائڈ. نمبر 8، درج ذیل میں سے کون سی شے آج کل سب سے زیادہ آلودگی کا باعث ہے؟ الف جانوروں کا فضلہ، بے ایندھن کا جلنا، جیم پتھر کو توڑنے والی صنعت، دال صنعتوں کا مایا فاضل مادہ. نمبر 9، ایروسول کیا ہے؟ الف نقصان دہ گیس، بے نہایت چھوٹے ذرات جو ہوا میں مولک رہے، جیم تابکار اشیاء، دال آبی بخارات. نمبر 10، ہوا کی آلودگی کم کرنے کے لیے ہمیں کم کرنا چاہیے الف گاڑیوں کی تعداد، بے درختوں کی تعداد، جیم برقی آلات، دال پن بجلی کے کارخانوں کی تعداد. باب نمبر 8، رواں برق، کرنٹ الیکٹریسٹی، CURRENT ELECTRICITY. علمی مقاصد: نمبر 1، برقی رو. نمبر 2، برقی رو کے بہاؤ کی سمت. نمبر 3، برقی رو یعنی کرنٹ کی اکائی ایمپیئر. نمبر 4، مزاحمت اور اس کی پیمائش کی اکائی اوہم. نمبر 5، سرکٹ انڈر بریکٹ برقی دور. نمبر 6، متوازی سرکٹ اور سلسلہ وار سرکٹ. نمبر 6، آلٹرنیٹنگ انڈر بریکٹ رخ بدلتی برقی رو اور ڈائریکٹ کرنٹ انڈر بریکٹ راست برقی رو. نمبر 7، بجلی کے مختلف آلات کے لیے مختلف برقی سرکٹس. لوگ قدیم زمانے میں رات کے وقت मोमबत्ती के तेल से, मोमबत्ती मिट्टी के तेल से जलने वाले लैम्प, घरों में बनाए गए तेल के दिए, यहाँ तक कि आग से रोशनी हासिल करने के आदि थे। आजकल तवानाई की आसान तरीन शक्ल बरकी रॉ यानी करंट है, जिसे हम इस्तेमाल करते हैं। इसे बासानी इस्तेमाल यानी खोला या बंद किया जा सकता है। इसे रवा बर्क यानी करंट इलेक्ट्रिसिटी भी कहते हैं। ये बर्क या बिजली है जो तारों या किसी मौसल शय के जरिए बहती है। हेडिंग 8.1 बरकी रॉ। बरकी तवानाई मखसूस अशिया के जरिए एक जगह से दूसरी जगह बआसानी मुंतकिल हो सकती है। ऐसी अशिया को मूसल कहते हैं। एक मूसल तार जिसे तांबा आजाद इलेक्ट्रॉन पर मुश्तमिल होता है। अगर इस तार के सिरे बैटरी के सिरों से जोड़ दिए जाएं तो इस तार के गिर्द एक बरकी मैदान पैदा हो जाता है। ये बरकी मैदान इलेक्ट्रॉन के मुसलसल बहने का सबब होता है। जो बरकी मैदान की सिमत के मुखालिफ सिमत यानी कम पोटेंशियल से ज्यादा पोटेंशियल की सिमत में बहते हैं। बैटरी का एक सिरा मस्बत और दूसरा मनफी कहलाता है। वो रास्ता या दौर जिसमें बरकी रॉ गुजरती है बरकी दौर कहलाता है। बरकी रॉ गुजरती है बरकी दौर कहलाता है यानी इलेक्ट्रिक सर्किट। इसे समझने के लिए मुनर्जा जेल तजर्बा करने की कोशिश कीजिए। कॉपर के तार के दो छोटे टुकड़े लें जिन पर प्लास्टिक की तह चढ़ी हो। इनके किनारे से प्लास्टिक छील लें और सॉकेट में एक छोटा बल्ब लगाएं। तार और बल्ब को एक खुश्क सेल से जोड़ दें, जैसे कि शक्ल एम्पियर का दुरुस्त और गलत जोड़ दिखाया गया है। क्या बल्ब जल उठता है? अगर आप दोनों तारों में से किसी एक तार का सिरा अलहदा कर देते हैं तो क्या रुनुमा होगा? बल्ब एकदम बुझ जाता है। अब तार को पहले की तरह जोड़ दें, बल्ब एक बार फिर रोशन हो जाएगा। यहाँ दो तस्वीरें दी गई हैं, एक की हेडिंग है गलत और दूसरे की हेडिंग है दुरुस्त। जिसकी हेडिंग गलत है उसकी तस्वीर कुछ यूं है कि एक चकोर बॉक्स है स्क्वायर, उसके सबसे नीचे एक बल्ब है, उसके अंदर एक और बल्ब के ऊपर एक और छोटा चकोर बॉक्स है और उसके ऊपर चकोर बॉक्स के ऊपर एक दायरा है और इस पूरे स्क्वायर के ऊपर उल्टे हाथ की तरफ सेल जुड़ा हुआ है और चकोर बॉक्स के उल्टे हाथ की तरफ एंड पर दो तारे दिखाई गई हैं और इसकी हेडिंग है गलत। दूसरा बॉक्स जिसकी हेडिंग है दुरुस्त, इसमें भी चकोर बॉक्स है। चकोर बॉक्स के ऊपर सिरे उल्टे हाथ की तरफ एक सेल जुड़ा हुआ है और सबसे नीचे दाएं हाथ पर एक बल्ब है और दायरा बल्ब के बराबर में है यानी उल्टे हाथ की तरफ, और उल्टे हाथ की तरफ ही जो बॉक्स है उसके दो तारे दिखाई गई हैं और इसकी हेडिंग है एम्पीरियर का दुरुस्त और गलत जोड़। बिजली यानी बरकी रॉ का रास्ता मालूम करने के लिए तारों और इनकी मुकम्मल तरतीब को बगौर देखिए। खुश्क सेल के पिछले हिस्से से जहां तार जोड़ा गया है अब देखना शुरू करें। एक तार सॉकेट तक आता है जहां बल्ब लगाया गया है। बल्ब के अंदर निहायत बारीक तार मौजूद है। अब दूसरे तार को देखिए जो कि सॉकेट से दोबारा खुश्क सेल तक जाती है। वो रास्ता जिससे बरकी चार्ज तारों में बहता है बरकी दौर कहलाता है यानी इलेक्ट्रिक सर्किट। हकीकत में तारों और बल्ब के फिलामेंट में इलेक्ट्रॉन रहते हैं। जब इलेक्ट्रॉन तारों में से गुजरते हैं तो इसे बरकी रॉ यानी इलेक्ट्रिक करंट कहते हैं। बरकी रॉ की इकाई यूनिट ऑफ करंट। किसी सतह पर से बरकी बार चार्ज की शरर रफ्तार को बरकी रॉ कहते हैं। बहते हुए इलेक्ट्रॉन पर चार्ज की मिकदार या बरकी रॉ की पैमाइश जिस इकाई में की जाती है इसे एम्पियर AMPER कहते हैं। किसी बिजली के मौसल में किसी भी दिए गए नुक्ते से एक सेकंड में गुजरने वाली बरकी रॉ या इलेक्ट्रॉन की तादाद को एक एम्पियर बरकी रॉ कहते हैं। इलेक्ट्रॉन के बहाव की पैमाइश एक आले से की जाती है जिसे एमीटर कहते हैं। वोल्टेज مثبت اور منفی برقی بار کے درمیان کشش کی قوت پائی جاتی ہے۔ کشش کی اس قوت پر قابو پانے اور برقی بار کو ایک خاص فاصلے تک حرکت دینے کے لیے توانائی کی ایک خاص مقدار کام کی صورت میں لازمن لگائی جاتی ہے۔ تمام مخالف برقی بار یعنی چارج ایک دوسرے سے علیحدہ ہونے کی وجہ سے ایک خاص مخفی توانائی رکھتے ہیں۔ برقی بار کی مخفی توانائی کے درمیان پایا جانے والا فرق پوٹینشیل کا فرق یا وولٹیج VOLTAGE کہلاتا ہے۔ وولٹیج برقی دور کو جاری رکھنے والی قوت ہے۔ مخفی توانائی کا فرق برقی اصطلاح میں وولٹیج کے لیے V کہلاتا ہے اور اسے توانائی یا کام W اور فی اکائی چارج کیو کی صورت میں ظاہر کیا جاتا ہے۔ وولٹیج والٹ وولٹیج کی اکائی ہے، واٹ وولٹیج کی اکائی ہے جو کہ الیکٹران کا دباؤ ہوتا ہے اور جسے علامتی طور پر ایکس وائی سے ظاہر کیا جاتا ہے۔ جب ایک کالم چارج کو ایک نقطے سے دوسرے نقطے تک لے جانے کے لیے ایک جول توانائی استعمال کی جائے تو دو نقاط کے درمیان پوٹینشیل کا فرق ایک واٹ کہلاتا ہے۔ مزاحمت، کیونکہ موصل میں آزاد الیکٹران بڑی تعداد میں موجود ہوتے ہیں، جب موصل تاروں کے سروں کے درمیان پوٹینشیل کا فرق پیدا کیا جاتا ہے تو یہ آزاد الیکٹران یعنی زیادہ پوٹینشیل والے نقطے سے اس نقطے کی طرف بہنے لگتے ہیں جہاں جہاں پوٹینشیل کم ہوتا ہے۔ برقی دور کے بہتے ہوئے الیکٹران کو تار یا موصل کے آزاد الیکٹران کی غیر ہموار حرکت کے باعث مزاحمت کا سامنا کرنا پڑتا ہے۔ یہی وجہ ہے کہ برقی رو میں الیکٹران کی حقیقی ولاسٹی یا سمتی ولاسٹی کم ہو جاتی ہے۔ الیکٹران کے بہنے میں ایسی رکاوٹ کو موصل کی مزاحمت کہتے ہیں۔ اس مزاحمت کی مقدار کا انحصار موصل کی نوعیت، لمبائی اور سطح کے رقبے پر ہوتا ہے۔ اوہم کا قانون، ہم اس حقیقت سے واقف ہو چکے ہیں کہ اگر ایک موصل کے سروں کے درمیان پوٹینشیل کا فرق پیدا کیا جائے تو اس میں برقی رو بہنے لگتی ہے۔ اگر وی کی قیمت تبدیل کی جائے تو برقی رو آئی کی قیمت بھی تبدیل ہوتی دکھائی دیتی ہے۔ برقی رو کو آئی سے ظاہر کیا جاتا ہے اور پوٹینشیل کا فرق وی سے ظاہر کیا جاتا ہے۔ اب سوال یہ پیدا ہوتا ہے کہ پوٹینشیل میں فرق میں تبدیلی سے برقی رو کیسے تبدیل ہو جاتی ہے؟ اس سوال کا جواب سب سے پہلے جرمن کے ایک ماہر طبیعت جارج سائمن اوہم نے تجربے کے ذریعے معلوم کیا۔ اس نے معلوم کیا کہ موصل سے گزرنے والی برقی رو موصل کے سروں پر پیدا کیے جانے والے پوٹینشیل کے فرق سے راست متناسب ہوتی ہے، بشرط یہ کہ موصل کا درجہ حرارت اور دیگر طبعی حالت کو یکساں رکھا جائے۔ یہ بیان اوہم کا قانون کہلاتا ہے۔ ہیڈنگ 8.2، برقی دور کے اجزاء، برقی سرکٹس میں ان کا کام اور استعمال۔ آپ نے بلب روشن کرنے کے لیے اوپر جو سرکٹ تیار کیا تھا اس کے تین اہم حصے ہوتے ہیں۔ ایک حصہ برقی رو کا ماخذ یعنی خشک سیل، دوسرا حصہ وہ جو برقی رو استعمال کرتا ہے یعنی بلب بجلی کا آلہ، اور تیسرا حصہ تار ہے جو بقیہ دونوں حصوں کو ملاتی ہے۔ یاد رکھیے کہ ہر سرکٹ کم سے کم تین حصوں پر مشتمل ہوتا ہے، یعنی برقی رو کا منبع، آلہ اور انہیں جوڑنے والا تار۔ اس قسم کا برقی دور جسے توڑا جا سکے اور برقی رو کو بہنے سے روکے اسے کھلا برقی دور یعنی اوپن سرکٹ کہتے ہیں، جبکہ ایسا برقی دور جو برقی رو کے بہاؤ کو جاری رکھے، جیسا کہ پہلی صورت میں ہوتا ہے جب بلب کو روشن کیا گیا تھا، ایسے برقی دور کو بند برقی دور یعنی کلوز سرکٹ کہتے ہیں۔ بجلی کے بٹن، سوئچز۔ بجلی کے بٹن عام طور پر برقی دور کو چلانے اور بند کرنے کے لیے استعمال کیے جاتے ہیں۔ مثلاً ایک بٹن لیمپ کو جلانے اور بجھانے کے لیے استعمال کیا جاتا ہے۔ آپ پڑھ چکے ہیں کہ تمام برقی دور کم سے کم تین حصوں پر مشتمل ہوتے ہیں جو کہ بنیادی حصے ہیں۔ اکثر برقی دور ایک چوتھائی حصہ بھی رکھتے ہیں جو کہ کسی قسم کا بٹن ہوتا ہے۔ اس قسم کا بٹن جس میں ایک پول اور ایک تھرو ہوتا ہے یعنی سنگل پول سنگل تھرو، ٹوگل بٹن کہتے ہیں، TOGGLE۔ ایک پول اور دو تھرو رکھنے والے بٹن دو لیمپوں کے برقی رو کنٹرول کرنے کے لیے استعمال کیا جاتا ہے۔ اس بٹن کے ذریعے جب ایک لیمپ روشن ہوتا ہے تو دوسرا بجھا رہتا ہے۔ پول کی اصطلاح پی او ایل ای، پول کی اصطلاح بٹن کے حرکت کرنے والے بازو کے لیے استعمال کی جاتی ہے، اور تھرو ٹی ایچ آر او ڈبلیو کی اصطلاح ان رابطوں کو ظاہر کرتی ہے جو ایک ہی بٹن کے عمل یعنی پول کی حرکت سے کنٹرول یا متاثر ہوتے ہیں، یعنی کھلتے ہیں اور بند ہوتے ہیں۔ بٹنوں کی اور بھی بہت سی مثالیں ہیں، ان میں ڈبل پول، سنگل تھرو، ڈبل پول ڈبل تھرو، دبانے والے بٹن اور گھمانے والے بٹن شامل ہیں۔ ہیڈنگ 8.3، برقی دور اور مزاحمتوں کا جوڑ۔ پچھلے حصے میں ہم بہت آسان برقی دور یعنی سرکٹ بیان کر چکے ہیں، جس میں ای ایم ایف کا ایک واحد ماخذ اور ایک بیرونی مزاحمت جوڑی گئی تھی۔ عملی طور پر برقی دور بہت سے اجزاء، مزاحمتیں، کیپیسٹرز، بلب اور موٹرز وغیرہ اور ای ایم ایف کے کئی ماخذ پر مشتمل ہوتے ہیں۔ ہم مزاحمت یا مزاحم کی اصطلاح سرکٹ میں مستعمل اس شے کے لیے استعمال کریں گے جو سرکٹ میں انہیں ظاہر کرتی ہے۔ برقی سرکٹس میں مزاحمتیں آپس میں دو طرح سے جڑی ہوتی ہیں، ایک سلسلے وار اور دوسرا متوازی۔ نمبر ایک، کیپیسٹر۔ دو دھاتی پلیٹس اے اور بی کو ایک حاجز یعنی لکڑی سٹینڈ پر باندھا جائے۔ پلیٹ اے کو بتدریج ایک شیشے کی سلاخ کو ریشمی کپڑے پر رگڑ کر مثبت طور پر برکایا جائے یعنی چارج کیا جائے، جو دھاتی پلیٹ اے کو چھونے سے ہو سکے گا۔ پلیٹ پر برقی بار کو بڑھانے کے لیے یہ عمل کئی مرتبہ دہرایا جا سکتا ہے، اس سے اس پلیٹ کا پوٹینشیل بڑھ جاتا ہے۔ یہ بات ذہن میں رکھنی چاہیے کہ یہ عمل مسلسل لمبے عرصے کے لیے نہیں کیا جا سکتا، کچھ عرصے بعد پلیٹ اے کو مزید برقایا نہیں جا سکتا۔ مثبت چارج کو حاصل کرنے کے لیے پلیٹ نے جتنا کام انجام دیا وہ برقی پوٹینشیل توانائی میں تبدیل ہو جاتی ہے۔ دوسری دھاتی پلیٹ بی امالہ سے یعنی بغیر چھوئے منفی طور پر چارج کی جائے گی، لہذا مثبت اور منفی چارجز کشش کر کے ایک دوسرے کو قابو میں رکھتے ہیں۔ ان دونوں پلیٹوں کا یہ نظام کیپیسٹر کہلاتا ہے، جنہیں چارج اور برقی توانائی کو جمع کرنے کے لیے استعمال کیا جاتا ہے۔ کیپیسٹر جو متوازی پلیٹ کیپیسٹر کسی اور شکل کا بھی ہو سکتا ہے۔ اگر ایک حاجز مثلا شیشہ، میکا وغیرہ پلیٹوں کے درمیان رکھا جائے تو اس کی چارج جمع کرنے کی گنجائش میں اضافہ ہو جاتا ہے۔ تجربات نے یہ ثبوت فراہم کیا ہے کہ کیپیسٹر کی پلیٹوں کے رقبے میں اضافہ یا پلیٹوں کے درمیان فاصلے کی کمی سے کیپیسٹر کے چارج جمع کرنے کی گنجائش میں اضافہ ہو جاتا ہے۔ کیپیسٹر میں جمع شدہ برقی توانائی ضرورت کے مطابق استعمال کی جا سکتی ہے، یہ برقی آلات میں استعمال کیا جانے والا ایک بہت اہم جز بھی ہے۔ کیپیسٹر کی گنجائش کی اکائی، کیپیسٹر کی گنجائش کی اکائی فیراڈ کہلاتی ہے۔ فیراڈ کی تعریف یوں کی جاتی ہے، ایف اے آر اے ڈی، کہ کیپیسٹر کی گنجائش ایک فیراڈ ہوگی اگر اس کی پلیٹوں کے درمیان پوٹینشیل کا فرق ایک واٹ ہو اور وہ ایک کالم چارج جمع کرے۔ نمبر دو، ٹرانسفارمر، ٹی آر اے این ایس ایف او آر ایم ای آر۔ ٹرانسفارمر ایک ایسا آلہ ہے جس میں باہمی امالہ کے استعمال سے الٹرنیٹنگ ای ایم ایف کو بڑھایا یا کم کیا جا سکتا ہے۔ نمبر تین، فیوز، ایف یو ایس ای۔ فیوز کے کام کو سمجھنے کے لیے قلعی کی پٹی یا باریک تار کے ٹکڑے کو لکڑی کے بلاک پر رکھیں، ایک خشک سیل کے ساتھ پلاسٹک میں لپٹے ہوئے کاپر کی تار کے دو ٹکڑے جوڑ دیں اور ایک چھوٹا بلب بھی اس سرکٹ میں لگائیں۔ تاروں کے آزاد سروں کو کلئی کی پٹی کے سروں پر باندھ دیں۔ آپ کے مشاہدے میں کیا آتا ہے؟ بلب روشن ہوتا ہے اور پھر بجھ جاتا ہے۔ کلئی کی پٹی کو دیکھیں، یہ پگھل چکی ہے، ٹوٹ پھوٹ چکی ہے، اب سرکٹ کھل چکا ہے اور برقی رو تاروں میں سے نہیں گزرتی۔ یاد رکھیے، فیوز جتنا ممکن ہو سکے باریک ہونا چاہیے تاکہ وہ آنے والی برقی رو میں تھوڑا بہت اضافہ ہونے کی صورت میں بآسانی ٹوٹ سکے۔ ٹرانسفارمر میں طاقت کے ذرائع کا زیاں، ٹرانسفارمر کے کور میں سی او آر کور میں خاص بھرتوں کو استعمال کر کے اس نقصان کو کم سے کم کیا جا سکتا ہے۔ کچھ توانائی منتشر ہو کر کوائل کو گرم کر دیتی ہے، इसे कम करने के लिए मुनासिब हद तक मोटी तारें इस्तेमाल की जाती है। ऐसा कॉयल जिसमें कम चक्कर पाए जाते हैं ज़्यादा बरकी रौ ले जाती है, लिहाजा इसे कदरे मोटा तार से बनाया जाता है। तवनाई की कुछ मकदार ज़ाया हो जाती है क्योंकि प्राइमरी कॉयल से मुंसलिक फ्लिक्स FLUX यानी किसी सतह पर तवनाई बहने की शरह की कुछ मकदार सेकेंडरी कॉयल में मुंतकिल नहीं हो सकती। हेडिंग 8.4 रास्त बरकी रौ और रुख बदलती बरकी रौ। नंबर एक, रास्त बरकी रौ या डायरेक्ट करंट। डीसी डायरेक्ट करंट की अलामत होती है। ऐसा करंट मूसल के दोनों सिरों को बैटरी के सिरों से जोड़ने से हासिल हो सकता है। करंट बैरूनी सर्किट में बैटरी के मस्बत सिरे से मनफी सिरे की सिमत में बहना शुरू करेगा और इसकी सिमत हमेशा एक जैसी रहती है। ऐसा करंट जिसकी सिमत तब्दील नहीं होती रास्त या डायरेक्ट करंट कहलाता है। नंबर दो, रुख बदलती बरकी रौ या अल्टरनेटिंग करंट। जब बरकी रौ एक सेकेंड में कई मरतबा अपनी सिमत बदलती हो तो ऐसी बरकी रौ यानी अल्टरनेटिंग करंट कहलाती है। ऐसी बरकी रौ हासिल करने के लिए एक मज़ाहिमत को किसी अल्टरनेटिंग वोल्टेज के माखस के साथ सिलसिलावार जोड़ा जाता है। जब अल्टरनेटिंग करंट ए पॉइंट सी का माखस बैरूनी सर्किट को मुसलसल तवनाई मुहैया करता है तो मुसलसल अल्टरनेटिंग करंट हासिल होगा। एक सेकेंड में मुकम्मल होने वाले चक्करों की तादाद को अल्टरनेटिंग करंट तादाद यानी फ्रीक्वेंसी कहते हैं। पाकिस्तान में मुख्तलिफ बिजली घरों में तैयार किए जाने वाले अल्टरनेटिंग करंट का तादाद 50 हर्ट्ज़ है। हेडिंग 8.5 घरेलू मकासद के लिए हिफाजती इकदाम के साथ बिजली मुहैया करना। नंबर एक, घरेलू बरकी दौर हाउस सर्किट। हमारे घरों में बिजली दो तारों को गर्म या लाइव L और न्यूट्रल N के जरिए पहुंचती है। इन दोनों तारों के माबैन पोटेंशियल का फर्क 220 वाट होता है। न्यूट्रल तार को हर 100 मीटर के फासले पर ज़मीन से मुंसलिक किया जाता है। गर्म या लाइव तार में पोटेंशियल ये के बाद दीगरे न्यूट्रल तार के हवाले से मस्बत और मनफी में बदलता रहता है। नंबर दो, फ्यूज़ और सर्किट ब्रेकर। इन्हें खुला बरकी दौर पैदा करने के लिए जानबूझकर उस वक्त के लिए इस्तेमाल किया जाता है जबकि नाकिस कारकर्दगी या दीगर गैर मामूली सूरत हाल के बाइस बरकी रौ मखसूस एम्पियर की तादाद से ज़्यादा हो जाए। मिसाल के तौर पर एक 20A फ्यूज़ या सर्किट ब्रेकर उस वक्त सर्किट के खुलने का बाइस होगा जब बरकी रौ 20A से बढ़ जाती है। फ्यूज़ और सर्किट ब्रेकर में बुनियादी फ़र्क यह है कि जब फ्यूज़ उड़ जाता है तो उसे लाजमन बदलना होता है, लेकिन जब सर्किट ब्रेकर खुलता है तो उसे ठीक करके दोबारा इस्तेमाल किया जा सकता है। ये दोनों आलात इजाफी बरकी रौ के बाइस सर्किट को तबाह होने से बचाते हैं। या जिस वक्त बरकी रौ बहुत ज़्यादा हो जाती है तो बिजली के तार और दीगर अज़ा बहुत ज़्यादा गर्म हो जाने से पैदा हो जाने वाली ख़तरनाक सूरत हाल से बचाने के लिए इस्तेमाल किए जाते हैं। अलिफ, मुतवाजी बरकी रौ। हर बरकी दौर या सर्किट को सप्लाई यानी गर्म या लाइव तार और न्यूट्रल तार के दरमियान मुतवाजी तौर पर जोड़ा जाता है। इस तरह मुकम्मल 220 वाट पोटेंशियल हासिल किया जाता है। बे बटन और फ्यूज़। बिजली के लैंप को जलाने और बुझाने के लिए आप आमतौर पर बटन इस्तेमाल करते हैं। बटन सर्किट में मौजूद जगह को खोलने और पुर करने का एक तरीका है। दो तारों को हाथ से पकड़कर वहां मिलाने और फिर इन्हें एक दूसरे से अलहदा करने की निस्बत बटन का इस्तेमाल बहुत आसान और निस्बतन महफूज तरीका है। कभी कभार बरकी रौ के ज़रिए हरारत के अखराज खतरनाक सूरत इख्तियार कर लेता है। जब कभी बरकी सर्किट में कोई नुक्स या कोई हादसा रोनुमा हो जाता है तो बरकी रौ की बहुत बड़ी मकदार तार या केबल में से गुजर सकती है जिससे आग लग सकती है और नाजुक बरकी मशीनें तबाह हो सकती हैं। इन तमाम बातों को रोनुमा होने से रोकने के लिए मीटर के करीब फ्यूज़ लगाए जाते हैं जहाँ बरकी केबल तामीर होना शुरू होते हैं। प्लग और मशीनों में भी जिन्हें बराह रास्त मेन लाइन से जोड़ा जाता है फ्यूज़ इस्तेमाल किए जाते हैं। फ्यूज़ एक बारीक तार है जिसका नुक्ता पिघलाव काफ़ी कम होता है। ये बिजली के सर्किट का हिस्सा होते हैं। अगर बिजली या बरकी रॉ की दुरुस्त मिकदार सर्किट में बह रही है तो ये फ्यूज में से बगैर किसी मुश्किल के गुजर सकता है। अगर एक हद से ज्यादा बिजली बहती है तो फ्यूज गर्म हो जाते हैं और जल्दी से पिघल कर टूट जाते हैं। इस तरह सर्किट में खला पैदा हो जाता है और बिजली या बरकी रॉ का बहाव रुक जाता है। ये हमेशा सर्किट के लाइफ तार में होते हैं। अगर ये न्यूट्रल की जानिब हो तो बावजूद इसके कि बटन बंद हो और फ्यूज उठ चुके हों तब भी लैंप और पावर सॉकेट्स लाइव हो जाएंगे। बटन बंद करने पर निकलने वाली आग को अगर कोई शख्स छू ले तो उसे बिजली का झटका लग सकता है। जीम हल्का नुमा बरकी दौर। इस सर्किट में गर्म या लाइव और न्यूट्रल मोटे तार हैं जिन्हें हैवी ड्यूटी तार कहते हैं। हर एक तार को घर के गिर्द मुकम्मल अंगूठी की शक्ल में लगाया जाता है। 13 एम्पियर 13A के पावर सॉकेट इन तारों के साथ लगाए जाते हैं क्योंकि सॉकेट में बरकी रॉ 13A से कम होती है, लिहाजा हर सॉकेट के लिए पतली तार इस्तेमाल की जाती है। मुकम्मल हल्के में 30A का फ्यूज होता है और इसमें 10 सॉकेट लगे होते हैं। ये सब उस वक्त तक इस्तेमाल किए जा सकते हैं जब तक कुल बरकी रॉ 30A से ज्यादा ना हो जाए। नंबर 3, फ्यूज प्लग। हल्का नुमा बड़े बरकी दौर में सिर्फ एक किस्म का प्लग इस्तेमाल होता है जिस पर तार बंधा होता है और इसका अपना 33A का नीला सिलेंडर नुमा बक्स फ्यूज बिजली के आलात के लिए होता है जिसकी ताकत 660 वाट होती है। 13A का फ्यूज ब्राउन 720 वाट से 2860 वाट वाले आलात में लगाते हैं। नंबर 4, अर्थिंग और हिफाजत। हल्का नुमा बड़ा बरकी दौर तीसरा तार रखता है जिसे सॉकेट के एक हिस्से ई के साथ मोड़ा जाता है। ये तार घर में मौजूद पानी के धाती पाइप या केबल के जरिए जमीन से मुंसलिक कर दिया जाता है। हम जमीन को जीरो पोटेंशियल के तौर पर लेते हैं। ये खालिस्तन सहूलत का मामला है। इसका मतलब ये नहीं कि जमीन का कोई बरकी चार्ज नहीं है। हकीकत में जमीन मनफी चार्ज रखती है लेकिन ये इस कदर बड़ी है कि कोई चार्ज जो इसमें दाखिल किया जाए या इसमें से निकाला जाए इसका असर बहुत मामूली होता है। तीसरा तार हिफाजती तदबीर है ताकि बिजली के झटके से महफूज रहा जा सके। प्लग में मौजूद अर्थ की पिन ई को एक रास्ते से जिसकी मजाहमत सिफर होती है जमीनी कनेक्शन से मुंसलिक कर दिया जाता है। अगर बरकी शरारे का एलिमेंट टूट या कट जाता है और बक्स को छूता है तो बहुत ज्यादा करंट जमीन में बह जाता है और फ्यूज को उड़ा देता है। दूसरी सूरत में बक्स लाइव या गर्म रहता है और इसे छूने से कोई भी शख्स बिजली के झटके से दो चार होगा जो कि जानलेवा भी साबित हो सकता है, खास तौर पर उस वक्त जबकि वो गीली जगह पर खड़ा हो, मसलन गीले कंक्रीट के फर्श पर। हिफाजत की गर्ज से फ्यूज की बजाय सर्किट ब्रेकर भी इस्तेमाल किए जाते हैं। सर्किट ब्रेकर को उस तार के साथ सिलसिला वार जोड़ा जाता है जो घर में दाखिल होता है। सर्किट ब्रेकर वो आला है जो सर्किट को उस वक्त तोड़ता है जबकि करंट एक हद यानी 5A से 13A से तजावुज कर जाए। ये बरकी मकनातीसी उसूल पर बनाए जाते हैं। नंबर 5, फौरी तिब्बी इमदाद का तरीका। अगर किसी शख्स को बिजली का झटका लगता है तो उस शख्स की हिफाजत के लिए पहला कदम ये उठाना चाहिए कि फौरन बटन बंद कर दिया जाए, केबल पर मौजूद जमीनी कनेक्शन को बहाल कर दिया जाए। मुतासरा शख्स पर गशी तारी हो तो अपनी उंगली की मदद से मरीज की जबान को दुरुस्त हालत पर लाएं। मरीज को बिस्तर पर इस तरह लिटा दें कि इसका सीना बिस्तर को छुए और बाजुओं को पीछे कर दें। अब इसे मसनूई तौर पर सांस दिलाने से कंबल ओढ़ा दें और होश में आने के बाद एक कप गर्म चाय या कॉफी पिलाएं। हेडिंग 8.6A मीटर, वॉलेट मीटर, मल्टीमीटर, सुईदार और हिंस यानी डिजिटल मीटर और उनके इस्तेमालात। नंबर 1A मीटर, गैलानो मीटर जिसके कॉयल की मुतवाजी एक कम यानी मुख्तसर मजाहिमत लगाई गई हो और इसे बरकी रॉ यानी करंट की पैमाइश के लिए इस्तेमाल किया जाए ए मीटर कहलाता है। वो कम मजाहिमत जिसे गैलानो मीटर के कॉयल के मुतवाजी लगाया जाता है शिंट कहलाता है, शीन नून टे। हम ये मुशाहिदा कर चुके हैं कि जब गैलानो मीटर से बरकी रॉ गुजरती है तो उसका कॉयल मुड़ता है और उस कॉयल के साथ लगी हुई सुई एक स्केल पर हरकत करती है। किताब का पार्ट नंबर 14 यहाँ मुकम्मल होता है। किताब का बकिया हिस्सा किताब के पार्ट नंबर 15 में समाप्त फरमाएं।